नमस्कार। अबका महिला रेडियो कार्यक्रमबाट राष्ट्रिय महिला आयोगद्वारा उत्पादन गरी सञ्चालन गरिएको यो कार्यक्रम पाक्षिक रूपमा महिनाको दोस्रो र चौथो बिहिबार बिहान ठिक यसै बेला यहाँहरू समक्ष प्रस्तुत गरिन्छ। यो कार्यक्रम यहाँहरूले राष्ट्रिय महिला आयोगको वेबसाइट www.nwc.gov.np गएर पनि सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी यहाँहरूलाई जानकारी महिला मुक्ति आन्दोलनका प्रणेता स्वर्गीय योगमाया नेउपानेको व्यक्तित्वबारे राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला कुमारी पराजुलीको विचार र श्रोता सहभागिता अन्तर्गत तपाईँहरूले पठाउनु भएको जिज्ञासामा सम्बन्धित विज्ञको विचार लिएर आएका छौँ। कार्यक्रम सुन्दै रहनुहोला।
गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गराएर बीचमै भ्रूण हत्या गर्नु अथवा गर्भपतन गराउनु अपराध हो। लिङ्ग पहिचान गरी गर्भपतन गर्न गराउनु हुँदैन। यस्तो कार्यलाई कानूनले दण्डनीय मानेको छ। कानूनले भन्छ, गर्भवती महिलालाई गर्भको लिङ्ग पहिचान गर्न डर वा त्रास देखाई वा कर्काप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी वा अनुचित प्रभाव झुक्यानमा पारी जोर जुलुम गरी दबाब दिन वा बाध्य पार्न हुँदैन। कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कार्य गर्न वा गराउन हुँदैन।
गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान मात्र गराउनेलाई 3 महिनादेखि 6 महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई 6 महिनादेखि 2 वर्षसम्म कैद हुन्छ। हामीले सम्झनुपर्ने मुख्य कुरा, छोराछोरी दुवै बराबरी। लिङ्गको आधारमा गरिने भेदभाव अमानवीय त छ नै, यसका अलावा यो कानुनी रूपमा दण्डनीय पनि छ।
पहिचान गरी भ्रूण हत्या, त्यो हो ठुलो पाप, ठुलो पाप, ठुलो पाप। रीति नै छ पुरै संसार छोरी सम्झे ताप, सम्झे ताप, सम्झे ताप। छोरी लाई न दे जन्म, रोकिने छ सृष्टि। फुल फुल न छोड्छ जसै न पाएर वृष्टि। छोरा छोरी समान हुन् बुझ्न छोडेका छौ। भ्रूण हत्या गरिकन सृष्टि तोडेका छौ। पछुताउने पर्छ तिमीले छोरी गरी हेला। कानुन धर्म तोडेका छौ, पढ्छौ तिमी फेला, पढ्छौ तिमी फेला। डाक्टर बाबु तपाईँ पनि कुरा बुझिदिनुहोस्। भ्रूण हत्या गर्न आए न सघाइदिनुहोस्। बाबा आमा छोरीलाई धरती हेर्न दिनुहोस्। सृष्टि कै सुन्दर फुल, तिनलाई फुल्न दिनुहोस्, तिनलाई फुल्न दिनुहोस्।
लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानुनी, नैतिक र धार्मिक तिनै दृष्टिकोणले अपराध हो। भ्रूण हत्या नगरौं, भ्रूण हत्या गर्न नसघाउं।
श्रोता, अहिलेको 21औं शताब्दीमा त महिलाहरू सबै क्षेत्रमा पछाडि पारिएका छन् भने आजभन्दा 80-90 वर्ष अघि महिलाको अवस्था कस्तो थियो होला? मानवताको कलङ्कको रूपमा रहेको दास प्रथा, सती प्रथा जस्ता थुप्रै कुरीति र कुप्रथाले नेपाली समाजमा जरो गाडेको थियो। तत्कालीन शासकहरूको लागि सती प्रथा, दास प्रथा राजनीतिक चलखेलको विषय थियो भने आम सर्वसाधारण नेपालीको लागि यो अभेद चट्टान जस्तै थियो।
अँध्यारोमा जुनकिरीको धिप धिप पनि सारा हुन्छ भन्छन्। बिस्तारै अँध्यारो समाजमा जुनकिरी होइन योगमाया न्यौपाने भन्ने यस्तो प्रकाशपुञ्जको अवतरण भयो, जसको नेतृत्वको दबावले तत्कालीन शासकले दास प्रथा उन्मूलन गर्यो भने सती प्रथा पनि उन्मूलन गर्न बाध्य भयो। योगमाया न्यौपानेले नारी शिक्षा, नारी जागरण, महिला मुक्ति लगायतका विविध विषयहरूमा निरन्तर आवाज उठाउनु भयो। स्वर्गीय न्यौपानेले तत्कालीन शासकले आफ्नो आवाजलाई गरेको व्यवस्थालाई विद्रोह गर्ने सोचका साथ आफ्ना अनुयायी समेत गरी जम्मा 68 जनाले अरुण नदीमा जल समाधि लिनुभयो। स्वर्गीय न्यौपानेलाई राष्ट्रिय महिला आयोगले महिला मुक्ति आन्दोलनका प्रखर मुक्ति योद्धा, महिला मुक्ति आन्दोलनका प्रणेताको रूपमा सम्मान गर्ने परिपाटीको सुरुवात गरिसकेको छ। यसै परिप्रेक्ष्यमा राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला कुमारी पराजुलीले स्वर्गीय योगमाया न्यौपानेको व्यक्तित्वलाई यसरी सम्झनु भयो।
नेपाली महिला मुक्ति आन्दोलनको महिला अधिकारको विषयमा चर्चा गर्दाखेरि योगमायालाई हामीले एकदमै सम्झनु पर्ने र सम्मान गर्नुपर्ने नाम हो। राणा शासनकालमा जतिखेर कुनै एउटा राजनीतिक जागरण थिएन, राजनीतिक पार्टीहरू थिएनन्, कुनै सङ्गठनहरू थिएनन्, नागरिकले नागरिक भन्न पाएको अवस्था थिएन, त्यस्तो बेलामा पनि नेपालको पूर्वी पहाड भोजपुरमा जन्मिनु भएकी योगमायाले त्यो बेरमा समाजमा विद्यमान समाजमा भएका सामाजिक विकृति, विसङ्गति, असमानता, भेदभावका कुराहरूका विरुद्ध उहाँले सङ्गठित रूपमा आवाज उठाउनु भयो र जसमा उहाँले महिला अधिकारका कुराहरूलाई पनि सशक्त ढङ्गले उठाउनु भयो र उहाँले त्यतिखेर महिलाहरूलाई जिउँदै जलाउने एउटा सती प्रथा थियो जसको विरुद्धमा उहाँले चाहिँ यसरी महिलालाई जलाउन पाइँदैन, एकजना पति मर्दाखेरि सँगै बालबच्चाकी आमालाई पनि लगेर जलाउने कुरा चाहिँ अमानवीय कुरा हो भनेर त्यसको विरुद्धमा उहाँले आवाज उठाउनु भयो। आवाज मात्रै उठाउनु भएन, त्यसको विरुद्ध तत्कालीन राणा सरकारलाई उहाँले चाहिँ ज्ञापन पत्र समेत पनि दिनुभयो। त्यसै गरी उहाँले छोरीलाई पढाउनु पर्छ भन्ने बालिका शिक्षाका कुरा उठाउनु भयो, छोरा र छोरी बिचका भेदभावका विरुद्धमा उहाँले समानताको पक्षबाट कुरा उठाउनु भयो। बाल विवाह, बालिकाको चाँडै विवाह हुने बाल विवाह, अनमेल विवाह, सानो उमेरकी बालिकालाई चाहिँ एकदम उमेर ढल्किसकेको अस्ताउनै लागेको मान्छेसँग विवाह गरिदिने प्रचलन, त्यस्ता विषयको विरुद्धमा उहाँले चाहिँ कुरा उठाउनु भयो। र घरेलु हिंसा, महिलाहरूमाथि भइरहेका घरेलु हिंसा, महिलामाथि भएका दुर्व्यवहार, यौन हिंसा जस्ता कुराहरूको बारेमा पनि उहाँले चाहिँ एकदमै सङ्गठित रूपमा आवाज उठाउनु भयो। उहाँले जनजागरण, जनचेतना जगाउने काम उहाँले गर्नुभएको थियो र त्यति मात्रै होइन, उहाँले जातीय विभेदको विरुद्धमा पनि, छुवाछुत विरुद्ध, जातीय विभेदको विरुद्धमा उहाँले आवाज उठाउनु भयो, मान्छेलाई जागरण ल्याउनु भयो। सँगै उहाँले एउटा सामन्तवादी प्रवृत्ति, गरिबलाई चाहिँ ऋण दिने र त्यसको चाहिँ दुगुना, तीन गुना, चार गुना चाहिँ उसँग चाहिँ ब्याज असुल्ने चाहिँ निरक्षरहरूलाई चाहिँ उल्टा पाल्टी कुराहरू तमसुक बनाएर चाहिँ उसलाई गर्ने त्यस्तो खालको एउटा सामन्ती थिचोमिचोको विरुद्धमा पनि उहाँले आवाज उठाउनु भयो। र उहाँले ब्राह्मणवाद शास्त्रमा, ब्राह्मणवादका नाममा शास्त्रमा चाहिँ उहाँले चाहिँ शास्त्रमा लेखेर गरिबलाई, दलितलाई, महिलालाई थिचोमिचो गर्ने प्रवृत्ति शास्त्रमा लेखेको यो कुरा पनि गलत हो, यो पनि पुरुषले लेखेको पितृसत्तावादी हो, उपल्लो जातका ब्राह्मणहरूले लेखेको हो, यो चाहिँ उनीहरूले आफ्नो लाभ र फाइदाका लागि गरेको हो भनेर मनुस्मृति, गरुड पुराण जस्ता कुराहरूमा लेखिएका गलत कुराहरूलाई पनि उहाँले छिरफार गरेर सामाजिक एउटा जागरण र विद्रोहको कुराहरू उहाँले गर्नुभएको थियो। र समग्रमा भन्दाखेरि योगमाया तत्कालीन समाजको सामाजिक जागरणको एउटा अगुवा हुनुहुन्थ्यो र महिला मुक्ति आन्दोलनको पनि अगुवा हुनुहुन्थ्यो, त्यसकारण योगमाया भनेको एउटा अविस्मरणीय नाम हो।
श्रोता, उहाँ हुनुहुन्थ्यो राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला कुमारी पराजुली।
बलात्कार मानवता विरुद्धकै जघन्य अपराध हो, यो कानुनी, नैतिक र सामाजिक रूपमै दण्डनीय र घृणित छ।
तपाईँकी छोरी चेलीसँग कोही अनावश्यक रूपमा नजिकिने, उसलाई फकाउने, तर्साउने वा धम्काउने त गरिरहेको छैन, याद गर्नुहोस्। ससाना नानीहरूलाई उपहार, चकलेट वा यस्तै कुरा दिएर कोही उसलाई फुस्लाइरहेको त छैन, विचार पुर्याउनुहोस्। कुनै शङ्का लागेमा निगरानी गर्नुहोस् र तुरुन्तै सम्बन्धित निकायमा खबर गर्नुहोस्।
बलात्कारी कसैको आफन्त वा मित्र हुँदैन, ऊ केवल अपराधी हुन्छ। बलात्कार विरुद्ध शून्य सहनशीलता, हामी सबैको सामूहिक एकता।
अबको पालो श्रोता सहभागिताको।
आजको श्रोता सहभागितामा हामीले एकजना बहिनीको जिज्ञासा लिएका छौँ। उहाँ लेख्नुहुन्छ, मैले स्नातक पास गरे, घर परिवारबाट एकदमै दबाब दिएर धन सम्पत्ति धेरै भएको केटा तँलाई राम्ररी पाल्छ, धेरै पढेको छ भनेर दबाब दिनुभयो, तर मैले पनि अड्डी लिएर विवाह गरिन। यो झन्डै एक वर्ष अघिको कुरा हो। म अहिले स्नातकोत्तर पढिरहेको छु, तर मलाई अहिले पढाइमा खासै रुचि छैन। एकान्तमा बस्न मन लाग्ने, मनमा नाना थरी कुरा खेलिरहने हुन्छ। साथीहरूसँग कुरा गर्दा त डिप्रेसनमा गइस् भन्छन्। यो डिप्रेसन भनेको के हो र कस्ता व्यक्तिलाई डिप्रेसन हुन्छ भनेर उहाँले लेख्नु भएको छ।
श्रोता मित्र, तपाईँको जिज्ञासालाई हामीले राष्ट्रिय महिला आयोगका मनोसामाजिक मनोविमर्शकर्ता पार्वती शर्मा समक्ष राखेका छौँ। तपाईँको जिज्ञासामा उहाँको जवाब यस्तो रहेको छ।
धन्यवाद प्रश्नको लागि। डिप्रेसन भनेको चाहिँ एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो, जसमा कुनै पनि काम, जिम्मेवारी र अवस्थाप्रति चाहिँ एकदम निराशा उत्पन्न हुन्छ। इच्छा शक्तिमा चाहिँ एकदम कमी आउने, त्यस्तै गरी शारीरिक शक्तिमा पनि एकदमै कमी आउने जस्ता लक्षणहरू देखिन्छन्। र यस्ता लक्षणहरूले गर्दाखेरि व्यक्तिको दैनिक जीवनमा चाहिँ एकदम नकारात्मक असर पर्छ। व्यक्तिलाई पहिला गरिरहेको कामहरू गर्न मन नलाग्ने, मनमा खुसी नहुने, अनि त्यसै गरी एकदमै कुनै पनि कुरामा चाख लाग्दैन। पहिले रमाइलो लागिरहेका कुराहरू अहिले आएर रमाइलो लाग्दैनन्। आत्मविश्वासहरू पनि घट्दै जान्छ, शरीर त्यसै कमजोर भएको महसुस हुन्छ। अनि यो सँगसँगै व्यक्तिलाई निन्द्रा नलाग्ने, खानु मन नलाग्ने, कुनै पनि कुरामा कन्सन्ट्रेसन गर्न नसक्ने, ध्यान दिन नसक्ने, दैनिक क्रियाकलाप पनि राम्रोसँग गर्न नसक्ने हुन्छ। जस्तै उदाहरणको लागि अब गृहकार्यहरू नगर्ने, घरायसी कामहरूमा पनि पहिला जस्तो जाँगर नलाग्ने, अनि सामाजिक कार्यहरूमा पनि अब पूजाआजा यस्तो हुन्छ त्यस्तोमा पनि सहभागी हुन नरुचाउने यस्तो खालको हुन्छ। अनि धेरै चाहिँ जीवन चाहिँ एकदम व्यर्थ लाग्ने क्या, अब बाँचेर केही नै गर्नु छ र मर्न पाए हुन्थ्यो, मऱ्यो भने मेरो समस्या समाधान हुन्थ्यो भनेर एकदमै मर्ने इच्छा चाहिँ लाग्ने हुन्छ। धेरै यसो अब 85% आत्महत्याको कारण चाहिँ डिप्रेसनबाटै भएको पनि विभिन्न अध्ययनहरूले देखाएको पनि छ। र अब यसलाई थाहा पाउने भनेको चाहिँ हामीले त्यो अघि मैले भनेकै लक्षणहरूकै आधारमा थाहा पाउने हो। र कहिलेकाहीँ चाहिँ कस्तो पनि हुन्छ भने विभिन्न खालका शारीरिक रोगहरू हुन्छन्, तिनीहरूको लक्षण पनि डिप्रेसन जस्तै नै देखिन्छ। जस्तै अब डायबिटिज भएको, थाइराइडको, मुटु, क्यान्सर रोग, एचआइभी जस्ता भएका व्यक्तिहरूमा पनि डिप्रेसनका लक्षणहरू चाहिँ देखिन सक्छन्। र अब किन र कसरी हुन्छ भन्ने कुरामा चाहिँ मेजर गरेर चाहिँ तिनवटा पक्षलाई हेरिन्छ। यसमा चाहिँ बायोसाइको सोसल मोडलमा हेर्छौँ हामीले। यसमा भनेको एउटा भनेको बायोलोजिकल कारण, जैविक कारण, वंशानुगत भनौँ न। त्यसमा चाहिँ आमा बुवामध्ये एकजना अथवा दुवैजनालाई डिप्रेसन सम्बन्धी समस्या भएमा त्यो छोराछोरीमा पनि हुने सम्भावना बढी हुन्छ। यसको अर्थात् उहाँलाई भयो अनि छोराछोरीलाई हुन्छ भन्ने कुरा होइन, तर सम्भावना चाहिँ बढी हुन्छ। र त्यस्तै मनोवैज्ञानिक कारणमा चाहिँ अब विभिन्न व्यक्तिका केही स्वभावहरू हुन्छन् होइन। इन्ट्रोभर्ट पर्सनालिटी भनेको खुलेर बोल्न नसक्ने, आफैभित्र कुराहरू राख्ने, भन्न नसक्ने व्यक्तित्व हुन्छ कसैको होइन। त्यो व्यक्तित्व त्यो हुन्छ भने कसैले चाहिँ अब तनाव व्यवस्थापन गर्ने सिपको कमीले गर्दाखेरि पनि यो चाहिँ मनोवैज्ञानिक कारण हुनु पऱ्यो। जस्तै तनाव त सबैलाई हुन्छ, तर त्यो तनावलाई चाहिँ यसरी यसरी व्यवस्थापन गर्ने, सकारात्मक ढङ्गबाट व्यवस्थापन गर्ने सिपको कमीको कारण पनि हुन्छ। र अब अन्य सामाजिक कारणहरूमा त थुप्रै छन्। अब विवाहमा सम्बन्धमा नराम्रो सन्तुलन भएन, त्यसमा वैवाहिक सम्बन्धमा नराम्रो असर पऱ्यो भने, नकारात्मक वातावरण भयो भने, हिंसा भयो भने, दुर्व्यवहार भयो भने, विभिन्न खालका द्वन्द्व, प्रकोप, विभेद, अब अहिले त बेरोजगारी छ, आर्थिक अवस्था कमजोर छ, साथीभाइसँगको आफन्तहरूको सम्बन्धमा सन्तुलन भएन भने थुप्रै सामाजिक कारणहरूले पनि डिप्रेसन हुनसक्छ।
श्रोता मित्र, पक्कै तपाईँको जिज्ञासा समाधान भयो होला भन्ने हामीले आशा लिएका छौँ। तपाईँको पनि कुनै जिज्ञासा वा कार्यक्रम उपयोगी लेख रचना छन् भने हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो इमेल एड्रेस हो abakkamahila@gmail.com। तपाईँ हामीलाई पत्र मार्फत समेत सम्पर्क राख्न सक्नुहुनेछ। हामीलाई पत्राचार गर्ने ठेगाना हो अबका महिला रेडियो कार्यक्रम, रेडियो नेपाल सिंहदरबार काठमाडौँ, वा अबका महिला रेडियो कार्यक्रम राष्ट्रिय महिला आयोग, भद्रकाली प्लाजा, काठमाडौँ।
हस्त श्रोता, यिनै विविध जानकारीका साथै आजलाई अबका महिला रेडियो कार्यक्रम यति नै। फागुन महिनाको दोस्रो बिहिबार फागुन 12 गते फेरि भेटघाट गर्ने बाचासहित कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। तपाईँको दिन हिंसारहित ढङ्गले शुभसँग बितोस्। जाँदा जाँदै महिला हिंसा नगरौँ नसौँ, हिंसा भएमा वा देखेमा 11:45 खबर गरौँ। हवस् त, नमस्कार। पढी लेखी अघि बढौँ, रोक्न सक्छ कसले? कुल्ची थिची अघि
रोक्नको